अब प्रस्तुत छ पश्चिम डायरी।
पश्चिम डायरी का साथमा
टिभी हेर्ने इन्टरनेशनल तरिका, दिस होम डिलाइटफुल लाइफस्टाइल।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
आज कमैया मुक्ति दिवस, मुक्त कमैयाका समस्या उस्तै, नेपालगञ्जका मुख्य चौकहरू सिसिटिभीको निगरानीमा।
बाँकेको सीमा नाकाबाट किनेभन्दा सस्तोमा भारततर्फ केराउ तस्करी, घुससहित पक्राउ परेका कर्मचारीलाई कोहलपुर नगरपालिकामा पुनर्बहाली प्रयास।
नेपालगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा 2 अर्ब बढी राजस्व सङ्कलन, डाक्टर केसीको जीवन रक्षाका लागि जुम्लावासी पनि आन्दोलनमा।
र नेपालगञ्जको बिपी चोकमा उच्च क्षमताको बत्ती जडान गरिँदै बिपीको शालिग ओझेलमा पार्ने गरी बीच चोकमै पोल गाडिँदै।
आजको बचत भोलिको सुरक्षा, त्यसैले आजै नेपाल राष्ट्र ब्याङ्कबाट क वर्गको इजाजत प्राप्त जनता ब्याङ्कको कुनै पनि शाखा वा शाखा रहित ब्याङ्किङ केन्द्रहरूमा गई बचत खाता खोल्नुहोस् र ढुक्क हुनुहोस्।
ब्याङ्क खाता मार्फत विदेशबाट पठाएको पैसा पाउन, विभिन्न बिलहरूको भुक्तानी गर्न,
साथै नेपाल सरकारद्वारा वितरण हुने सबै किसिमका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तथा अन्य वित्तीय कारोबार समेतका लागि समेत ब्याङ्कमा खाता हुनु अनिवार्य रहेको छ।
त्यसैले आजै जनता ब्याङ्कमा खाता खोल्नुहोस् र आकर्षक ब्याज दरका साथै डेबिट कार्ड तथा मोबाइल ब्याङ्किङ सुविधाहरू लिई सुरक्षित वित्तीय कारोबार गरी ढुक्क हुनुहोस्।
नेपाली जनताको ब्याङ्क, जनता ब्याङ्क। वित्तीय साक्षरता प्रवर्धनको लागि जनता ब्याङ्क र युके एड सक्षमको सहकार्य।
पश्चिम डायरीको सुरुमा मुक्त कमैया दिवसको सन्दर्भ। मुक्ति कमैया दिवस भए पनि मुक्त कमैयाका समस्या चाहिँ उस्तै भएको आजको कान्तिपुरले लेखेको छ। राजापुर सहित बर्दियाका विभिन्न स्थानमा बस्दै आएका 83 कमैयाको अझै पुनर्स्थापना नै हुन सकेको छैन। राजापुर नगरपालिका 2 का 65 वर्षीय शङ्कर थारूले जमिनदारको घरबाट 18 वर्ष अघि मुक्त भए पनि अहिलेसम्म राज्यबाट कतै जग्गा नपाएको बताउनुभयो। पटक पटक मुक्त कमैया पुनर्स्थापन समितिमा पुगे पनि समस्या समाधान नभएकाले सदरमुकाम गुलरिया पुग्नै छाडेको उहाँको भनाइ छ। स्थानीय निकायको चुनाव र बजेट निकासा गर्न ढिलाइ भएका कारण गत आर्थिक वर्षमा पुनर्स्थापनाको काम पुरा हुन नसकेको समितिले जनाएको छ। 2057 साउन 2 गते तत्कालीन सरकारले पश्चिम तराईका 5 जिल्लामा रहेका कमैया प्रथा अन्त्य गरेको दिनलाई मुक्त कमैयाले मुक्ति दिवसका रूपमा मनाउने गरेका छन्। धान रोपाई सकेका उनीहरू 2 दिनदेखि मुक्ति दिवस मनाउने चटारोमा पुगेका छन्। पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी झन्डै 25,000 कमैया मुक्त भएको घोषणा गरिएको थियो। मुक्त कमैया मा सबैभन्दा बढी बर्दियामा 11,875 जना रहेका थिए। यसैबीच कमैया मुक्त भएको दिन श्रावण 2 गते अर्थात् आजको दिनलाई 18 मुक्त कमैया दिवसका रूपमा भव्यतापूर्वक मनाइँदैछ। मुक्त कमैया तथा भूमि अधिकारसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरू, जनवर्गीय सङ्गठनहरू गरी 18 सङ्घ सङ्गठनहरूले बर्दियामा मात्रै संयुक्त रूपमा यस्तो मनाउने तयारी गरेका छन्। आजको मिशन टुडे दैनिकमा रावण विश्वकर्माले खबर लेख्नु भएको छ।
अपराध नियन्त्रण, घटना अनुसन्धान र अवैध कार्य निगरानीका लागि नेपालगञ्जको 16 स्थानमा सिसी क्यामेरा जडान भएको छ। नेपालगञ्ज नगर क्षेत्र अब क्यामेराको निगरानीमा रहेको छ। अपराध गरेर उम्किने, लुक्ने वा प्रमाण मेटाउन सक्ने अवस्थालाई विराम दिँदै प्रहरीले अब प्रविधिको प्रयोग गरी सुरक्षा निगरानी बढाउँदैछ। बढ्दो अपराधी क्रियाकलाप, अपराध र त्यस विरुद्ध सुरक्षाका लागि सहर सिसिटिभी क्यामेराको निगरानीमा राखिएको बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले बताउनुभयो। 4 महिना अघि नेपालगञ्जमा सिसी क्यामेरा व्यवस्थापनका लागि गठन भएको 25 सदस्यीय समितिले प्रभावकारी रूपमा काम गर्दै सहरमा क्यामेरा जडान गरेको हो दैनिक नेपालगञ्जमा खबर छ।
18 दिन भयो अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सडकमा नारा लगाउन थालेको। प्रत्येक दिन केसीका पक्षमा सडक आन्दोलनमा उत्रने जुम्ला अचारी बाडाकी रुन्चेकली सार्कीको घाँटी जिन्दाबाद र मुर्दाबादको चिच्चाहरूले सुकिसकेको छ। भोलि फिटेकै आउँदैन, तथापि डाक्टर केसी बचाव आन्दोलनबाट पछि नहट्ने संकल्पमा उहाँ हुनुहुन्छ। यति मात्र होइन, उहाँले आन्दोलनका लागि महिला सहभागिता समेत जुटाउने अभियानमा सक्रियता देखाउनु भएको छ। गाउँबाट महिलाहरूलाई गुहारेर सडकमा समेत उतार्दै आउनु भएको छ। बरु मरे हामी पनि मर्ने, उहाँले भन्नुभयो, डाक्टर केसीलाई मात्रै मर्न दिँदैनौ। देवेन्द्र बस्नेत र डिबी बुढाले आजको नागरिक दैनिकमा केसी बचाउन सडकमा नारी शक्ति शीर्षकमा खबर लेख्नु भएको छ। त्यस्तै सत्ता विरुद्ध कर्णाली पुरै जागेको छ। चिकित्सा शिक्षा सुधारको माग गर्दै आन्दोलनरत केसीका पक्षमा दिन प्रतिदिन जुम्लामा आन्दोलन सशक्त बन्दै गएको छ। जुम्लाका आम नागरिकले डाक्टर केसीलाई आफूहरूको साझा प्रतिनिधिका रूपमा उभ्याएका छन्। डाक्टर केसीका माग पूरा गर्नका लागि जारी सडक आन्दोलन जसरी पनि सफल तुल्याउने संकल्प जुम्लावासीहरूको रहेको पनि नागरिक दैनिकले नै लेखेको छ। यसैबीच जुम्लामा 18 दिनदेखि अनसनरत डाक्टर केसीका मागबारे हिजो पनि औपचारिक वार्ता नै हुन सकेन। सरकारी टोलीले पहिला डाक्टर केसीलाई काठमाडौँ पुर्याउनु पर्ने अडान राखेपछि मागमा छलफल नै हुन नसकेको डाक्टर केसीका प्रतिनिधिले जानकारी दिएको कान्तिपुरले लेखेको छ। त्यस्तै नागरिकले चाहिँ वार्तामा सरकार झन कठोर हुँदै गएको खबर लेखेको छ भने जुम्लामा अनसनरत डाक्टर केसीको जीवन रक्षा र स्वास्थ्य शिक्षा सुधारको माग गर्दै कर्णाली प्रदेशका अस्पतालमा ओपिडी सेवा हिजोदेखि ठप्प पारिएको छ।
नेपाल केराउमा आत्मनिर्भर छैन। भारतीय क्षेत्रबाट 65 रुपियाँ प्रति किलो आयात हुने केराउ भारततर्फ नै 50 रुपियाँमा तस्करी हुने गरेको तथ्य बाहिर आएको छ। नेपालगञ्ज नाकारा बाँकेका ग्रामीण बाटो भएर साइकलदेखि ट्रालीमा बोकेर भारतीय बजारसम्म केराउ पुग्ने गरेको खुलेको हो। वीरगञ्ज भएर नेपालभित्रीको केराउ देशका विभिन्न नाका हुँदै भारतीय क्षेत्रमा 50 रुपियाँ प्रति किलो बिक्री हुँदै आएको छ। नेपालगञ्जमा खुद्रा मूल्य 70 रुपियाँ प्रति किलो रहेको केराउ भारतीय क्षेत्रबाट 65 रुपियाँमा आयात हुन्छ। रुपेडिया नाकाबाट दर्जन बढी तस्करले जयसपुर क्षेत्रमा स्टोर गरिएको विदेशी केराउ भारतीय क्षेत्रतर्फ तस्करी गर्दै आएको रुपेडिया एसएसबीले खुलाएको छ। दैनिक नेपालगञ्जमा खबर छ।
नेपालगञ्ज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्यभन्दा झन्डै 2 अर्ब राजस्व बढी सङ्कलन गरेको छ। सरकारले आर्थिक वर्ष 74-75 8,37,64,52,000 रुपियाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर भन्सार कार्यालयले 10,27,22,36,000 रुपियाँ अर्थात् 23% बढी राजस्व सङ्कलन गरेको छ। निमित्त कार्यालय प्रमुख माधव प्रसाद आचार्यले 1,89,57,84,000 बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिनुभयो। नेपालगञ्ज भन्सार कार्यालयले गत वर्षमा 3,22,75,17,000 रुपियाँ भन्सार पैठारीबाट चाहिँ महसुल उठाएको पनि निमित्त प्रमुखले जानकारी दिनुभएको छ। उता बर्दियाका 6 कार्यालय आर्थिक वर्ष 74-75 बढी राजस्व उठाउने कार्यालय भएका छन्। उनीहरूले गत वर्ष 16% बढी राजस्व उठाएका हुन्। कोष तथा लेखा नियन्त्रण कार्यालय, गुलेरिया मालपोत कार्यालय, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, राजापुर भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालय बढी राजस्व उठाउने कार्यालय भएका छन्। लुम्बिनी पत्रमा खबर छापिएको छ। पश्चिम डायरीमा न्याय दिवसका सन्दर्भमा न्याय क्षेत्रको समीक्षा।
नेपालको न्याय प्रणाली बडो शङ्काजन्य स्थितिमा छ र कहिले कहिलेबाट पीडा अनुभव हुन्छ। हामीलाई थाहा हुन्छ, अब पीडित र पीडककै कुरा गर्दाखेरि कागजमा एउटालाई पीडित देखाइराखेको हुन्छ तर पीडक अर्कै हुन्छ। त्यहाँ
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
नमस्कार है आमा।
नमस्कार, नमस्कार।
आज त आमा छोरा नै पो तरकारी केलाउँदै हुनुहुन्छ त।
आज हाम्रो टोलको साना तरकारी व्यवसायको मिटिङ छ अरे, बुहारी तिनजना तयार हुँदैछ अनि आमा छोरा जुट्यौँ।
आहा, साह्रै खुसी लाग्यो है यो कुरा सुनेर चाहिँ। यसरी घर परिवारको सहयोग पाए पो महिला अघि बढ्न पाउँथे।
हो नि बहिनी,
कृषिमा महिलाको योगदानको कदर गरौँ। चुलो चौकोदेखि खेतीबारीसम्मको काम मिलिजुली बाँडौँ।
भर्ना खुल्यो भर्ना खुल्यो एसएलसी एसईई उत्तीर्ण तथा पूरक मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले समयमै सम्पर्क गर्नुहोला।
नेपालगञ्ज हेल्थ क्याम्पस कार्यक्रम पिसिएल ल्याब टेक्निसियन डिप्लोमा इन फार्मेसी ल्याब असिस्टेन्ट टिसिएलसी सम्पर्क नम्बर 081520349 527969 98585249 र 98484310336 महिला छात्रावासको पनि व्यवस्था भएको।
सम्पर्क स्थान नेपालगञ्ज हेल्थ क्याम्पस आदर्श नगर 10 नेपालगञ्ज बाके। नोट, शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी युके 8 सक्षम आयोजना।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो। VMI ग्रुपको उत्कृष्ट उत्पादन।
हिजो अन्तर्राष्ट्रिय न्याय दिवस, सो अवसरमा नेपालगञ्जमा न्यायको अवस्था र चुनौती विषयमा अन्तर्क्रिया गरिएको थियो। उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासकी न्यायाधीश सारङ्गा सुवेदीले उक्त कार्यक्रममा जिम्मेवारी पन्छाउने र अरूलाई दोषारोपण गर्ने प्रवृत्तिले न्याय सम्पादनमा चुनौती दिएको बताउनुभयो। अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भ पारेर गरिएको कार्यक्रममा न्यायाधीश सुवेदीले न्यायका लागि आफू पूर्ण प्रतिबद्ध रहेको प्रतिबद्धता पनि बताउनुभयो। आफूले गरेको कामको जिम्मेवारी वहन गर्ने र आत्ममूल्याङ्कन गर्ने पद्धतिको विकास गर्न सके न्याय सम्पादन सहज हुने न्यायाधीश सुवेदीको भनाइ छ। यसैबीच न्याय दिवसका सन्दर्भमा हिजो कृष्णसार एफएमको साप्ताहिक कार्यक्रम समय सन्दर्भमा निरज गौतमले राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल र अधिवक्ता प्रह्लाद बहादुर कार्कीसँग छलफल गर्नुभएको थियो। सुनौ छलफलको मुख्य अंश।
समग्रमा हेर्दाखेरि हाम्रो न्याय प्रणाली पीडितमुखी होइन, पीडकमुखी हो। तर अहिलेको संविधानमा एउटा पीडितको अधिकार, पीडितको हक भनेर पनि राखिएको छ। यसले गर्दाखेरि चाहिँ जो अपराध पीडित हो त्यो अपराध पीडितलाई तत्काल राहत दिन अथवा क्षतिपूर्ति दिन सरकारले पहल गर्छ, त्यो पनि एउटा राम्रो छलाङ हो। यो समग्रमा हेर्दाखेरि जुन फौजदारी न्याय प्रणाली अन्तर्गत हाम्रो न्याय प्रणाली काम गरिरहेको छ त्यसमा हेर्दाखेरि अब अनुसन्धान गर्ने, अनुसन्धानबाट आएका तथ्यको आधारमा सरकारी वकिलले मुद्दा दायर गर्ने र त्यो दुइटै पक्षको बिचको न्यायका कुरा र अनि प्रमाणका आधारमा न्यायालयले फैसला गर्ने हाम्रो न्याय प्रणाली हो।
प्रहलादजी, मुरालीजीले भनेको चाहिँ नि न्याय सम्पादन गर्ने बेलासम्म को सुरुवाती प्रक्रिया जुन नेपालले अवलम्बन गरेको छ नि, जुन विधि छ त्यो विधि पर्याप्त छ?
फौजदारी न्याय प्रणाली त वास्तवमा अहिले के छ भन्दाखेरि तपाईँको प्रहरी र प्रशासनमुखी मात्रै फौजदारी न्याय प्रणाली छ। कोही पनि व्यक्तिलाई उनीहरूले चाहे भने उनका वैयक्तिक स्वतन्त्रतालाई उनीहरूले 5 मिनटमा उनले अपहरण गर्न सक्छन् र त्यसलाई यो न्यायपालिकाले संरक्षण गर्न सकि पनि राखेको छैन। त्यस कारणले अहिले अनुभूति के देखिराखेको छ भन्दा योभन्दा अगाडिको सरकारी मुद्दा सम्बन्धी ऐनले, योभन्दा अगाडिको कानुनी कार्यविधि प्रक्रियाहरूले उनीहरूले इन्भेस्टिगेसन गरेको कुरालाई अदालतले क्रस गर्थ्यो। तर अहिले के भएको छ भन्दाखेरि एकजना मान्छेको माथि कसैले चाहिँ शङ्का गरेर जाहेरी दिने बित्तिकै प्रहरीले तुरुन्तै थुनिहाल्नुपर्ने अनि थुनिसकेपछि त्यो जाहेरी जसका विरुद्धमा परेको छ त्यो मान्छेको नेपालका संविधान र कानुनले प्राप्त गरेका सम्पूर्ण अधिकारहरू निलम्बित हुन्छन्। त्यो मान्छे शङ्कित हो, यो मान्छे पनि परिबन्धबाट परेको हुनसक्छ अथवा यसलाई कसैले चाहिँ रिस्कबाटले फसाएको हुनसक्छ भन्नेतर्फ अनुसन्धानको पाटो कहिले पनि जाँदैन। उनीहरू त के भन्छन् भने खालि उही जाहेरी दरखास्त परेपछि उसलाई कुटेर पिटेर के गरेर हुन्छ त्यसलाई समर्थन गराउने, प्रमाण बनाउने अनि अभियोग पत्र ल्याइहाल्ने। त्यसैले गर्दाखेरि अहिले वास्तवमा यो न्याय प्रणाली, नेपालको न्याय प्रणाली बडो शङ्काजन्य स्थितिमा छ र कहिले कहिले बडा पीडा अनुभव हुन्छ। हामीलाई थाहा हुन्छ अब पीडित र पीडककै कुरा गर्दाखेरि कागजमा एउटालाई पीडित देखाइराखेको हुन्छ तर पीडक अर्कै हुन्छ त्यहाँ, मुद्दा जसका माथि मुद्दा परेको हुन्छ कहिलेकाहीँ त्यही मान्छे पीडित भइराखेको हुन्छ। अहिले राजनीतिक दलहरूले कुनै पनि दलसँग चाहिँ आबद्ध व्यक्तिले कुनै कसुर गर्यो भने उनीहरूको अनुसन्धानको पाटै अर्कै हुन्छ, उनीहरूलाई त्यो किसिमको उन्मुक्ति दिने त्यो किसिमको हुन्छ भने एउटा निरीह व्यक्ति जो चाहिँ एउटा लेम्यान छ, जो चाहिँ एउटा सामान्य परिवारमा जन्मेको व्यक्ति छ, त्यस्ताको विरुद्धमा चाहिँ कुनै कुरा आयो भने त्यसको चाहिँ सम्पूर्ण अधिकारहरू निलम्बित हुन्छ। त्यसैले अहिले पनि वास्तवमा अनुसन्धान गर्ने पाटोमा अब भन्ने त गरिन्छ कानुन व्यवसायीलाई चाहिँ भेट गर्न दिने अनि त्यो सरकारी वकिलको सामनेमा चाहिँ नै बयान गराउने लगायतका कुराहरू चाहिँ छन्। तर पनि अहिले पनि शङ्का के देखिराखेको छ भने प्रहरीले कस्टडीमै बयान गराउँछ, सरकारी वकिल कहाँ खाली लिएर गएर दस्तखत मात्रै गराउने काम गर्छ, त्यो हामीले अहिले पनि हेरिराखेका छौँ। म अस्ति एउटा मुद्दामा चाहिँ त्यहाँ तपाईँको अनुसन्धानको क्रममा त्यहाँ गएँ, गइसकेपछि म कानुन व्यवसायी हुँ, मलाई चाहिँ त्यो मिसिल दिनुहोस् भन्दाखेरि उसले मिसिल दिनलाई बडा आनाकानी गर्यो, अनि त्यो जब मैले एसपीलाई भनिसकेपछि अनि त्यो अनुसन्धान अधिकारीले बल्ल मिसिल त्यो पनि उसले आफैले पढेर सुनायो, मलाई मिसिल हातमा छुन पनि दिएन, त्यस्तो स्थिति छ क्या। त्यसले गर्दाखेरि न्याय प्रणाली भनेको त जसका विरुद्धमा तपाईँको चाहिँ नि कसैको माथि चाहिँ उजुर परेको छ भने त त्यसले त सबै कुरो थाहा पाउनु पऱ्यो नि, मेरो विरुद्धमा यो उजुर परेको छ त्यस कारणले मैले यसलाई खण्डन गर्ने प्रमाण ल्याउने वातावरण त उसले पाउनु पऱ्यो नि त, संविधानले त त्यो अधिकार दिएको छ नि त, तर त्यो अधिकार पनि अहिलेसम्म हामीले प्राप्त गर्न सकिराखेको अवस्था छैन। त्यस कारणले व्यवहारमै वास्तवमा सिद्धान्त र व्यवहारमा धेरै फरक छ।
मुरारीजी, तपाईँ अधिकार कर्मी, राष्ट्रिय मानवाधिकार आयोगको प्रतिनिधित्व पनि गर्नुहुन्छ, भनेपछि प्रहलादजीको कुरा सुन्दा कस्तो लाग्यो भन्दाखेरि मानव अधिकार मुखी चाहिने नेपालको न्याय प्रणाली अझै छैन।
त्यो छैन त्यसले गर्दाखेरि अन्तमा न्याय प्राप्तिमै त्यसले असर पारिरहेको अवस्था छ। यद्यपि अहिले पछिल्ला समयमा पहिलेका भन्दा केही सुधार भएका छन्, फेरि हामीले त्यसलाई पनि हेर्नुपर्छ।
त्यसो भए प्रहलादजी, कुरो आएर फेरि त्यो राजनीतिसँगै ठोक्यो होइन, अथवा अत्यन्त बढी प्रभावित छ नेपालको राजनीति हरेक क्षेत्रमा
नै? अब यो त के भने सामान्य अर्थमा सबै नीतिको मूल नीति भनेको राजनीति नै हो, राजनीतिले नै देशलाई सबैतर्फ चाहिँ गभर्न गर्ने हो, सञ्चालन गर्ने हो। तर के छ भन्दा राजनीतिका पनि आफ्ना क्षेत्रहरू, आफ्ना चाहिँ के अरे सीमा र परिधि हुन्छ, हरेक कुराको तपाईँको सीमा र परिधि हुन्छ। त सीमा र परिधिभन्दा बाहिर जाने बित्तिकै त्यहाँ चाहिँ फेरि अपचलनहरू हुन्छ, दुष्कृतिहरू त्यहाँ आउँछ। अहिले पनि के भएको छ भने राजनीतिक दलहरूलाई राम्रो भन्दा पनि हाम्रो मान्छे ल्याउने, यहाँ अहिले सबैभन्दा चाहिँ दुर्भाग्य त्यही नै हो। एउटा नेपाली जनता चाहिँ सक्षम छ, विद्वान छ, बुद्धिजीवी छ, सबै कुराबाट चाहिँ ऊ चाहिँ सुसंस्कृत छ भनेपछि ऊ चाहिँ किन राजनीतिक दलको चाहिँ ढोकामा चाहिँ चहार्न जान्छ त, किन उसले चाहिँ त्यहाँ जानु पर्यो? त्यस्ता व्यक्तिहरूको पहिचान गरिकन यो मान्छे चाहिँ नेपालका लागि चाहिँ यो चाहिँ के अरे आवश्यक छ, यो मान्छेलाई यो जिम्मेवारी दिने हो भने यसले राम्रोसँग काम गर्न सक्छ भन्ने कुराको अनुभूति अहिलेसम्म राजनीतिक दलहरूले गर्न सकेका पनि छैन, गराउनु पनि छ। अझ उल्टो बाध्यता के गराएको छन् भने तपाईँलाई उदाहरणको रूपमा भन्छु, म अस्ति भर्खरै तपाईँको कति दिनसम्म चाहिँ प्रधान न्यायाधीशको नियुक्ति नै भएन, नभएपछि बिचरा उसलाई चाहिँ राजनीतिक दलको ढोकामा चार्ने स्थिति बनाइदिए उनीहरूले, गएर बिचरा प्रचण्डसँग गएर भेट्यो, गएर उसलाई बाबुरामसँग गएर भेट्यो, त्यस्तो किसिमको अब त्यो त्यसरी चाहिँ त्यो हायल कायल बनाएर अनि उसलाई त्यो पदमा चाहिँ लगेपछि अनि उसले कसरी चाहिँ स्वतन्त्र र स्वच्छन्दपूर्वक काम गर्न सक्छ? त्यसैले यो जुन राजनीतिक दलहरूले हरेक उसबाट चाहिँ उनीहरूको अभिष्ट के छ भने कुनै पनि उसबाट चाहिँ करपच्याप हाम्रै उसमा गिरफ्तमा रहनुपर्छ, चाहे न्यायपालिका होस्, चाहे चाहिँ कार्यपालिका होस्, चाहे व्यवस्थापिका होस्, सबै हाम्रै उसमा चाहिँ नियन्त्रणमा रहनुपर्छ र हामीले नै लाए अराएका काम गर्ने एउटा अरौटे किसिमको चाहिँ नै मान्छे त्यहाँ पुग्नुपर्छ भन्ने किसिमको जुन मानसिकता छ त्यसले गर्दाखेरि राम्रो मान्छे चाहिँ जान सकिरहेको अवस्था चाहिँ छैन। त्यसैले जबसम्म राम्रो मान्छे त्यहाँ पुग्दैन र जबसम्म सक्षम मान्छे त्यहाँ पुग्दैन तबसम्म त उसले जसलाई जसबाट चाहिँ आएको त्यसप्रति त उसको त आसक्ति त रहन्छ र जसले त्यहाँ पुर्याएको छ उसले पनि उसबाट फाइदा लिने त वातावरण बन्छ। त्यसैले यो नै वास्तवमा हाम्रो सबैभन्दा ठुलो विडम्बना हो।
राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेल र अधिवक्ता प्रह्लाद बहादुर कार्की, छलफलमा हुनुहुन्थ्यो नीरज गौतम। अब अर्को सन्दर्भ, घुससहित पक्राउ परेका कर्मचारी ढालबहादुर डाङ्गीलाई पुनर्बहाली गर्न कोलपुर नगरपालिकाले कसरत गरेको छ। नगर प्रमुख लुटबहादुर रावतसहित अधिकांश कार्यपालिका सदस्यले हिजो आज बस्न लागेको बोर्ड बैठकमा डाङ्गीलाई पुनर्बहाली गर्ने कसरत गरेका हुन्। सेवाग्राहीबाट घुस लिएको आरोपमा 2073 मङ्सिर 8 गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले नगरपालिकामा करारमा कार्यरत मुखिया डाङ्गी र मध्यस्थता संयोजक दुर्गालाल विश्वकर्मालाई पक्राउ गरी हिरासतमा लिएको थियो। आजको नागरिकमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
अस्ति दिउँसो घरबाट निस्किएकी एक महिलाको शव बरामद भएपछि राप्तीबारी क्षेत्रमा हिजो दिनभर तनाव भयो। इलाका प्रहरी कार्यालय भगवानपुरले दिएको जानकारी अनुसार राप्ती सुनारी गाउँपालिका वडा नम्बर 7 झगडियाकी 24 वर्षीय महिला सोमादेवी गद्दीको शव राप्ती नदीको बीच भागमा हिजो दिउँसो भेटिएपछि त्यहाँ दिनभर तनाव भएको हो। दैनिक नेपालगञ्जमा खबर छ, पश्चिम डायरीमा साउने संक्रान्ति र लुतो फाल्ने पर्व
मनाइन्छ। कसरी मनाउने? अब बिहान नुहाइ धुवाइ गरियो, चोखा कपडा लागियो, पूजापाठ गरियो, साँझ लुतो फाल्ने
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। साउन 1 गते अर्थात् हिजो साउने संक्रान्ति मनाउनुका साथै साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ। तर लुतो फाल्दा जुटाइने सामग्रीबारे नयाँ पुस्ता अनभिज्ञ हुँदैछ। परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुते पानी सरो, रातपाते जस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नास्पती आदि फलफुलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन्। पछिल्लो पुस्ताले पनि ती सामग्री पहिचान गर्न सकेका छैनन्। लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्टा बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने पनि प्रचलन छ। साउने संक्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ। यसै विषयमा हिजो दिउँसो साथी रजनी योगीले नेपालगञ्जका केही प्रतिनिधिमूलक आवाज सङ्कलन गर्नुभएको थियो। सुनौ आजको नागरिक आवाजमा।
मेरो नाम निर्मला पन्थी। हामीले चाहिँ मनाउन मिल्दैन अहिलेको साल, त्यस्तै दुःख परेको, ससुरा बित्नु भयो।
गीता पाण्डे। अब बिहान उठ्यौँ, नुहाइ धुवाइ गऱ्यौँ, अनि सरसफाइ गरेर पूजापाठ गरियो, अब बेलुका लुतो फालिन्छ। अब त्यही बिमिरा, अब अमिला, अम्बा, अब फलफुल आफ्नो बारीमा उत्पादन भएको चिज जति सबै जुटाउने, अब यस्तै यस्तै गर्ने, पातिका झिर्का सब बनाउने, धुनी बोलाउने, अनि लु है लुतो जाने, यस्तै नै पूजापाठ गर्दै फाल्ने।
देवाका मरासेनी मनाइन्छ। कसरी मनाउने? अब बिहान नुहाइ धुवाइ गरियो, चोखा कपडा लागियो, पूजापाठ गरियो, साँझ लुतो फाल्ने, अब त्यसरी मनाइन्छ।
मेरो नाम बसन्ती सिंह। नै मनाएनौँ, अब हाम्रो गाउँघर जस्तो पहाड गाउँघरमा जस्तो चलन बजारमा हुँदैन, त्यही भएर अब मनाइएन।
शान्ति शर्मा। मनाएन, अब हामी जुठो परेका दुःखमा पनि छौँ, अनि अब बजारमा छौँ, गाउँघरमा भएको भए मनाइन्थ्यो। अब खेतीपाती रोपेर भ्याइन्थ्यो साउनको महिनासम्म, अनि लुतो फाल्ने, माछा मासु ल्याएर पकाएर खाने, रोटी हाल्ने गरिन्थ्यो के अरे। अब त्यही जुठो परेको भएर अनि बजारमा छु अहिले म, त्यही भएर मनाइएन।
म विष्णु प्रसाद भूषाल। हिन्दू नेपालीहरूको चाड त लुतो फाल्ने, साउने संक्रान्ति मनाउने हो, हामी सबैले मनाउनु पर्ने कुराहरू हुन्छ। तर व्यक्तिगत रूपले मलाई भन्नुपर्दा, हामी अहिले बुवाको मृत्यु भएको कारणले हामी अहिले कुनै पनि चाडपर्वहरू मनाउन नसक्ने अवस्थामा छौँ, त्यसैले हामी जनरली कुनै पनि चाडहरू मनाउँदैनौँ।
कामै नगरी हिनामिना भएको 15 लाख रुपियाँ फिर्ता भएको छ दैलेखमा। दैलेखको ठाटी काण्ड गाउँपालिकाबाट सडक निर्माणका लागि लिएको पेसकी रकम हिनामिना गरिएको समाचार आएपछि उपभोक्ता समितिले गाउँपालिकाको खातामा रकम जम्मा गरेको हो। गाउँपालिकाको गैरा गाउँ सडक निर्माण उपभोक्ता समितिले लिएको 15 लाख रुपियाँ हिनामिना गरेको थियो। गोविन्द केसीले नागरिकमा खबर लेख्नु भएको छ।
बाँकेको कोहलपुरमा व्यवस्थित आधुनिक वधशाला प्रस्ताव गर्दै निर्माण पहल थालिएको छ। प्रदेश 5 भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले उक्त मन्त्रालयले उपमहानगर यसलाई फेरि सुन्नुहोस्। बाँकेको कोहलपुरमा व्यवस्थित आधुनिक वधशाला निर्माण पहल थालिएको छ। प्रदेश पाँच भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले नगरपालिकामा आधुनिक वधशाला निर्माणका लागि छुट्याइसकेको बजेट उपयोग गर्दै कोहलपुरमा यस्तो पहल थालेको हो। यस्तै बीच विभिन्न माग राख्दै नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। नेपाल तरुण दलको पहिचान भ्रष्टाचार विरोधी हाम्रो अभियान भन्ने मूल नाराका साथ हिजो नेपाल तरुण दलका पदाधिकारीहरूले नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई 3 बुँदे ज्ञापन पत्र बुझाउनु भएको छ। कोहलपुरलाई भ्रष्टाचार मुक्त बनाउनु पर्ने, नगरभित्र सर्पदंश उपचार केन्द्र स्थापित गर्नुपर्ने र छाडा पशु चौपायाहरूलाई नियन्त्रण गरी व्यवस्थित गरिनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाइएको तरुण दलका कोहलपुर नगर कार्य समितिका अध्यक्ष हरिसिंह कडायतले जानकारी दिनुभयो। मिसन टुडेले खबर छापेको छ।
थपिएको एक वर्षमा पनि काक्रे बिहारको पुनर्निर्माण हुन सकेन। सुर्खेतको पुरानो स्वरूप यकिन नभए पनि भग्नावशेषबाट प्राप्त ढुङ्गा मूर्तिलाई जोडेर पुरातत्व विभागले 2072 असारदेखि पुनर्निर्माण थालेको थियो। शिखर शैलीको मन्दिर निर्माण गर्न लागेको काक्रे बिहारको करिब 80% काम सम्पन्न भएको सुपरिवेक्षणमा खटिएका प्राविधिकहरूले बताएका छन्। सुर्खेतको समृद्धिसँग जोडिएको अर्को महत्त्वपूर्ण आयोजना हो वीरेन्द्रनगरको 4 लेन सडक। धुलिया बिटदेखि बाङ्गे सिमलसम्मको यो सडक अस्त व्यस्तको अवस्था रहेको छ। ठुला आयोजनामा लापरवाही, प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
नेपालगञ्जमा जननायक बिपी कोइरालाको शालिग होजेलमा पार्ने गरी शालिगसँगै उच्च क्षमताको बत्ती जडान गर्न लागि छ। 4 हाईमास्ट बत्ती जडानका लागि अहिले बलियो पोलको बेस बनाइसकिएको छ। सुर्खेत रोडमा मेयर विजय गुप्ताको पालामा बिपी कोइरालाको शालिग स्थापना गरिएको थियो। 14 लाख लगानीमा बन्न लागेको यो योजनाका लागि कङ्ग्रेसका जिल्ला कोषाध्यक्ष निजामुद्दिन सिद्दिकी नै उपभोक्ता समितिको संयोजक बनेको विषय काङ्ग्रेसी माझ झन आलोच्य बनेको छ। यसैबीच बाँके काङ्ग्रेसका सभापति किरण कोइरालाले बिपीको शालिग चोकको सौन्दर्य मात्र नभई प्रजातान्त्रिक आन्दोलनको परिचय भएको भन्दै यसलाई ओझेल पार्न नहुने बताउनुभयो। धम्बोजी र त्रिभुवन चोकमा भने चोकका 4 कुनाबाट यस्ता उच्च क्षमताका बत्ती हालिएको छ।
भारतको बनारसमा बन्धक बनाइएका बर्दियाका 2 महिला 11 दिनपछि हिजो बिहान घर फर्केका छन्। मधुबन नगरपालिकाका 32 र 28 वर्षीय ती महिला भारतको रूपैडिया हुँदै घर फर्केको बर्दिया प्रहरीले जनाएको छ। सन्दीप नाम गरेका दलालले समाचार बाहिर आएको भन्दै पक्राउ हुने डरले फिर्ता पठाएको उनीहरूले बताएका छन्। दलालले बनारसको हनुमान मन्दिर नजिक रहेको नथुनी बजारको 5 कोठामा करिब 150 महिलालाई कोचेर बन्धक बनाइराखेका छन्। बन्धक हुनेमा धादिङ, झापा, इलाम, सुनसरी, बाँके, दाङ लगायतका जिल्लाका नेपाली महिला रहेका छन्। छुटेर आएका 2 महिलाले प्रहरी कार्यालयमा दलाल विरुद्ध उजुरी समेत दिएका छन्।
नेपालगञ्ज नगरपालिकामा सार्वजनिक शौचालय नहुँदा सहरमा आउजाउ गर्नेहरूलाई खासगरी बाक्लो बस्ती भएको ठाउँमा अत्यन्त असहज हुने गरेको करिश्मा चौधरीले आजको कान्तिपुरमा खबर लेख्नु भएको छ। यस्तै कर्णालीको खबरमा भौगोलिक रूपले विकट मानिएको कर्णालीमा 1 प्रहरीलाई 319 नागरिकको सुरक्षा गर्नुपर्ने जिम्मेवारी छ। 28,973 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कर्णालीको जनसङ्ख्या 16,23,523 छ। प्रहरी दरबन्दी चाहिँ 5,090 मात्रै छ। खगेन्द्र भट्टराईले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ। यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
आज कमैया मुक्ति दिवस, मुक्त कमैयाका समस्या उस्तै। नेपालगञ्जका मुख्य चौकहरू सिसिटिभीको निगरानीमा।
बाँकेको सीमा नाकाबाट किने भन्दा सस्तोमा भारततर्फ केराउ तस्करी। घुससहित पक्राउ परेका कर्मचारीलाई कोहलपुर नगरपालिकामा पुनर्बहाली प्रयास।
नेपालगञ्ज भन्सारद्वारा लक्ष्यभन्दा 2 अर्ब बढी राजस्व सङ्कलन। डाक्टर केसीको जीवन रक्षाका लागि जुम्लावासी पनि आन्दोलनमा।
र नेपालगञ्जको बिपी चोकमा उच्च क्षमताको बत्ती जडान गरिँदै बिपीको शालिग ओझेलमा पार्ने गरी बिच चोकमै पोल गाडिँदै। हवस् त, प्राविधिक सहयोगी देवसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज साउन 2 गते बुधबार, जुलाई 18 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।